सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ। इलाम र बझाङमा भएको उपनिर्वाचनको मतगणना चल्दै दुवै ठाउँमा एमाले उम्मेद्वार अगाडि, मतगणना निकै ढिलो भइरहेकाले पूर्ण परिणाम आउन केही दिन लाग्ने।
63,000 मतगणना बाँकी रहँदाखेरि तोकिएकै समयमा अथवा भनिएको समयभित्र निर्वाचन परिणाम आउन त्यति सहज चाहिँ हामीले देखिरहेको छैनौं।
आजबाट काठमाडौँमा लगानी सम्मेलन शुरू। राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी। विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा कमी। पूर्ण रूपमा विद्युतीकरण गर्ने आधार तयार भएको प्रधानमन्त्रीको भनाई।
यातायात क्षेत्रमा अहिले विद्युतीय सवारी साधनको प्रयोग देशभर विस्तार मात्र भएको छैन, यसले पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको छ।
विद्युत प्रभावित पुननिर्माण तथा भूकम्प प्रभावित पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि स्वीकृत। चीन सरकारले नेपालीसँग भिसा शुल्क नलिने। जापान जाने दक्ष कामदारको संख्या पनि बढ्दै।
जापानतिरको ट्रेन अलिक बढी छ अनि जापानतिर काम गर्न नि सजिलो भयो, त्यो भएर त्यतातिर अलिक बढी गएका छन् मान्छेहरू।
वेस्ट इण्डिज एसँगको दोस्रो T20 क्रिकेटमा नेपाल पराजित। आईपीएलमा बेंगलुरूको तेस्रो जीत। हैदराबाद विरूद्ध चेन्नई अहिले पहिलो ब्याटिङ गर्दै।
हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
नेपालले जलविद्युत उत्पादन मार्फत देशलाई आर्थिक रूपमा सम्पन्न गराउने नीति लिएको छ र जनतालाई अत्यधिक विद्युत खपत गर्न अभिप्रेरित गरिरहेको छ। विदेशबाट आयात भइरहेको ग्यास र पेट्रोलियम पदार्थको प्रयोग कम गरी स्वदेशमै उत्पादन भएको विद्युत ऊर्जालाई प्रयोग गर्न सबैले सघाउनु पर्दछ। सोलर र विद्युत ऊर्जाको प्रयोग गर्नेलाई प्रोत्साहित गर्ने कार्यक्रम तीनै तहका सरकारले पनि ल्याउनु पर्दछ। अब खबर लक्ष्मण कार्कीबाट।
इलाम र बझाङमा हिजो भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ। इलाम क्षेत्र नम्बर दुईमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनको मतगणनाको पछिल्लो विवरण अनुसार अहिलेसम्म 2,197 मतगणना हुँदा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले अग्रता लिनुभएको छ। उहाँले कांग्रेसका डम्बरबहादुर खड्काले भन्दा 345 मत बढ़ी प्राप्त गर्नुभएको छ। खड्काले 2,197 मत प्राप्त गर्नुभएको छ भने नेम्बाङले 2,542 मत ल्याउनु भएको छ। यसैगरी पहिचान पक्षधरबाट उम्मेद्वारी दिनुभएका स्वतन्त्र उम्मेद्वार डेकेन्द्र थेगिम लिम्बुले 593 र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलन लिम्बुले 379 मत प्राप्त गर्नुभएको छ। त्यहाँको मतगणनाबारे थप जानकारी दिँदै पत्रकार रोमन आचार्य।
इलाम क्षेत्र नम्बर दुईको उपनिर्वाचनमा अहिले मतगणना भइरहेको छ। इलाम नगरपालिका वडा नम्बर 7 रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा, जसलाई सिटी हल पनि भनेर चिनिन्छ, त्यहाँ मतगणना भइरहेको हो। र दुई ठाउँबाट मतगणना भइरहँदाखेरि अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर 1, 2, 3 र 4 नम्बरको मतगणना भइसकेको छ। हालसम्म प्राप्त जानकारी अनुसार 5,778 मतगणना हुँदाखेरि 61 मत बदर भएको छ। अहिले यहाँ 63,643 मत चाहिँ गन्न बाँकी छ। मतगणना एकदमै शान्त ढंगबाट सञ्चालन भइरहेको छ। सुरक्षाका कर्मचारीहरू तैनात त हुनुहुन्छ, तर उहाँहरू प्रयोग गर्नुपर्ने अवस्था छैन, कतै झैझगडा भएको छैन। विगतको जस्तो उल्लेखनीय मानिसहरूको उपस्थित नभए पनि के भइरहेको छ, अवस्था के छ भनेर जान्नका लागि मानिसहरू हुनुहुन्छ। राजनीतिक दलका कार्यकर्ता पनि हुनुहुन्छ, दलका नेताहरू पनि हुनुहुन्छ। यहाँ अहिले मतगणना चाहिँ सोचे भन्दा ढिलो भइरहेको स्वयं नेताहरू पनि बताइरहेका छन्। निर्वाचन कार्यालय र कर्मचारीहरू पनि त्यो स्वीकार गर्दाखेरि 63,000 मतगणना बाँकी रहँदाखेरि तोकिएकै समयमा अथवा भनिएको समयभित्र निर्वाचन परिणाम आउन त्यति सहज चाहिँ हामीले देखिरहेको छैनौं।
इलाममा आज बिहान 11 बजे पछिबाट मतगणना शुरू गरिएको हो। पछिल्लो विवरण अनुसार फाकफोक थुमका 4 वडाको मतगणना सकिँदा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्काले भन्दा 345 मत बढ़ी लिएर अग्रता कायम गरिरहनु भएको छ। यस्तै प्रदेशसभाको उपनिर्वाचन भएको बझाङ एकमा पनि मतगणना चलिरहेको छ, जहाँ शुरूदेखि नै अग्रता लिइरहनु भएका एमालेका उम्मेद्वार दमन बहादुर भण्डारीले अग्रता बढ़ाउँदै लैजानु भएको छ। केही बेर अघिसम्म 5,719 सदर मत मध्ये भण्डारीले 2,088 मत प्राप्त गर्नुभएको छ भने दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार जनक बहादुर बुढा 1,372 मत सहित रहनु भएको छ। तेस्रो स्थानमा कांग्रेसका उम्मेद्वार अभिषेक बहादुर सिंहले 1,291 मत पाउँदा एकीकृत समाजवादीका दिल बहादुर सिंहले 864 र राप्रपाका उम्मेद्वार किशोर कुमार खड्काले 50 मत पाउनु भएको छ।
बदाङमा आज बिहान 8 बजे हेलिकप्टरले मतपेटिका साइपालबाट ल्याएदेखि 12 बजेदेखि 1 बजेसम्म सर्वदलीय मिटिङ पछि मतगणना शुरू भएको थियो। 2 बजेबाट 2 बजे मतगणना शुरू हुँदा 26 पाथीभेरा गाउँपालिकाबाट शुरू गर्ने निर्णय भएको थियो र 26 पाथीभेरा गाउँपालिकाको वडा नम्बर 1-7 मतगणना हुँदै फलाराको 9 अहिले खत्तरछान्ना गाउँपालिकामा मतगणना भइराखेको छ र यो मतगणना भइरहँदा अहिले नेकपा एमाले निकै राम्रो मतान्तरका साथ अग्रता कायम गरेको देखिन सकिन्छ र अहिले बझाङमा यो माहौल हेर्दाखेरि विगतकै झै नेकपा एमाले र नेपाली काँग्रेस प्रतिस्पर्धामा देखिन्छन्। अहिले बझाङको जिल्ला अदालतमा मतगणना भइराखेको छ र भोलि बिहानसम्म मतगणना सकिन्छ कि रातभरि लाग्यो भने भन्ने छ, तर राति मतगणना हुने या नहुने त्यो मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले जानकारी गराएको छैन र धमाधम अहिले तीव्र गतिमा मतगणना भइरहेको छ। 2 ठाउँबाट मतगणना भइरहँदा अहिले 2-2 वडाको मत परिणाम सार्वजनिक भइसकेको छ र अहिले खप्तरछान्ना गाउँपालिका वडा नम्बर 1 र 2 मत परिणाम सार्वजनिक भइरहँदा अब 3 र 4 अहिले मतगणना भइरहेको छ।
रेडियो जय पृथ्वी एफएमका सहकर्मी प्रताप ओली हुनुहुन्थ्यो। बझाङमा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो विवरणबारे हामीलाई जानकारी गराउनुहुँदै अब बाँकी खबर। तेस्रो लगानी सम्मेलन काठमाडौँमा शुरू भएको छ। भोलिसम्म चल्ने सम्मेलनमा 55 देशबाट झण्डै 1,600 लगानीकर्ता आएका छन्। सम्मेलनमा सरकारले उनीहरूलाई आकर्षित गर्न झण्डै 9 खर्ब रूपियाँ लागतका 151 परियोजनाको प्रस्ताव गरेको छ। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले यो अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्तालाई आग्रह गर्नुभयो। नेपालमा शान्ति र स्थायित्व कायम भई आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्दै उहाँले संघीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढ़ावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको भन्दै कानूनी भौगोलिक एवं रणनीतिक हिसाबले नेपाल लगानीका लागि सम्भावनायुक्त देश भएको बताउनुभयो। यस्तै सम्मेलनका सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले लगानीका लागि नेपालमा राम्रो अवसर रहेको र आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशी लगानीकर्तासँग हातेमालो गर्न तयार रहेको भन्दै नेपालमा लगानी गरेर प्रतिफल सुनिश्चित गर्न लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिजुली पुग्न बाँकी रहेको करिब 2% जनसंख्या समक्ष पनि छिट्टै बिजुली पुर्याउन सरकार लागि परेको बताउनु भएको छ। काठमाडौँको चन्द्रगिरीमा मर्स्याङदी काठमाडौँ 220 केभी सब स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल पूर्ण विद्युतीकरणको प्रक्रियामा रहेको बताउनु भएको हो। अबको बढ़ीमा 1.5 वर्षभित्रमा देशका सबै जनसंख्या समक्ष बिजुली पुगिसक्ने उहाँले दावी गर्नुभयो।
विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारी साधनको प्रयोग देशभर विस्तार मात्र भएको छैन, यसले पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको छ। अहिले करिब 98% जनसंख्यामा विद्युतको पहुँच पुगेको छ। आगामी 1-1.5 वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइरहेको छ। पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो।
बितेका 9 महिनामा नेपालबाट 1,82,00,000 रूपियाँ भन्दा धेरैको घिउ निर्यात भएको छ। चालू आर्थिक वर्षका शुरूका 9 महिनामा 1,82,61,000 रूपियाँको 17,915 किलो घिउ निर्यात भएको हो। निर्यात शुरू भएको 3 वर्षमै नेपाली घिउ 5 देशमा जान थालेको छ। अहिले नेपालको घिउ जापान, अस्ट्रेलिया, अमेरिका, भारत र हङकङमा निर्यात हुने गरेको छ। आर्थिक वर्ष 2077-78 दुग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनी मार्फत जापान पहिलोपटक निर्यात भएको थियो। घिउ उत्पादन कम्पनी नेपाल दुग्ध विकास संस्थानका अनुसार अहिले नेपालमा 1 अर्ब भन्दा बढ़ीको घिउ र नौनीको मौजदात छ। यो घिउलाई विदेशी बजारमा ब्रान्डिङ गरेर निर्यात गर्न सके आमदानी बढ़ाउन सकिने र यसले दूध किसानको बक्यौता रकम भुक्तानीमा सहज हुने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम आचार्यले सीआईएनसँग बताउनुभयो।
तिब्बतमा खाने भन्दा पनि तपाईँको चाहिँ यो पूजा गर्न असाध्यै धेरै घिउ जाँदो रहेछ क्या, अनि त्यो अलिकति पहल गरिदिनु पर्यो सरकारी स्तरबाट, अलिकति पहल गरिदिनु भयो भने जान्छ घिउ, त्यहाँको राजदूतहरूसँग कुरो गरिदिनु पर्यो भनेर कुराकानी गरेको, अब केही भएन, अब त्यो त्यही ठाउँहरूमा जहाँ जहाँ अहिले गएको छ त्यसमै मात्रै पहल गर्ने भने पनि त्यहाँ कुटनीतिक ढङ्गले पहल गर्ने भने प्रशस्त सम्मान छ।
कामका लागि नेपालबाट जापान जाने संख्या बढ्दै गएको छ। पाँच वर्ष अघिको तुलनामा रोजगारीका लागि जापान जाने नेपालीको संख्या झण्डै 10 गुणाले बढ़ेको हो। वैदेशिक रोजगार विभागका अनुसार पाँच वर्ष अघि श्रम स्वीकृति लिएर जम्मा 939 जना नेपाली मात्रै जापान गएकामा चालू आर्थिक वर्षको 9 महिनामै 10,074 जना नेपाली कामका लागि जापान पुगेका छन्। पछिल्लो समय जापानबाट नेपाली कामदारको माग बढ़न थालेकाले युवाको आकर्षण पनि बढ़दै गएको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भूषालले सीआईएन बताउनुभयो।
जापानको कुरो त यसो हो, अब त्यो सेवा सुविधा अन्तभन्दा बढी छ त्यहाँ, अनि जस्तै अब खाडीको मान्छे हो नि त्यहाँ त डाइभर्ट हुन्छ, जाँदाखेरि अहिले चाहिँ दुईटा मोडलहरू गएको छन्, एउटा एसएसडब्ल्यू भनेको स्किल म्यान पावर जान्छ त्यहाँ, त्यो खास गरिकन तपाईँको हस्पिटालिटी सेक्टरमा त्यो एसएसडब्ल्यूबाट धेरै गएको छन् अहिले, अनि अर्को प्रशिक्षार्थी कामदार भन्दा जान्छन् त्यो चाहिँ जिटको मार्फत जान्छन् तिनीहरू, पहिला स्किल म्यान पावर अलिक कम जान्थ्यो त्यो भएर चाहिँ डाटा कम भए हो होइन,
त्यो भए हुनाले अहिले जापानतिरको ट्रेन अलिक बढी छ, अनि जापानतिर काम गर्न नि सजिलो भयो, त्यो भएर त्यतातिर अलिक बढी गएका छन् मान्छेहरू।
जापानमा अहिले झण्डै 1,20,000 नेपाली रहेको गैर आवासीय नेपाली संघ जापानले जनाएको छ। उनीहरू मध्ये धेरै जसो विद्यार्थी रहेका छन्। यसैबीच चीनले नेपाली नागरिकसँग भिजा शुल्क नलिने भएको छ। मे 1 तारीक अर्थात आउँदो बुधबारबाट नेपालीलाई चीन जाँदा भिजा शुल्क नलाग्ने नेपालका लागि चिनिया राजदूत छन सोङले जानकारी गराउनु भएको हो। साझा खबरमा अब खेल खबर। वेस्ट इण्डिज ए संघको दोस्रो टी20 क्रिकेटमा नेपाल पराजित भएको छ। 161 रनको लक्ष्य पाएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 150 रन मात्रै बनाउन सक्यो। नेपालका कप्तान रोहित पौडेलले 71 रन बनाउनुभयो। यस्तै गुलशन झाले 26, लोकेश बमले 17, आरिफ शेखले 12 रन बनाउनु बाहेक नेपालका कुनै ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 48 बल खेलेका रोहितले 6 चौका र 2 छक्का प्रहार गर्नुभएको थियो भने गुलशनले 11 बलमा 3 चौका र 2 छक्का प्रहार गर्नुभयो। किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोलीले 20 ओभरमा 7 विकेट गुमाएर 160 रन बनाएको थियो। यो सँगै 5 खेलको श्रृंखला 1-1 बराबरीमा पुगेको छ। तेस्रो खेल आउँदो बुधबार हुनेछ। र आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले तेस्रो जित हात पारेको छ। केही बेर अघि सकिएको खेलमा गुजरात टाइटन्सलाई 9 विकेटले हराउँदै बेंगलुरूले 10 खेलमा तेस्रो जित हात पारेको हो। 201 रनको लक्ष्य बेंगलुरूले 4 ओभर बाँकी हुँदै मात्र 1 विकेट गुमाएर भेटाएको हो। आईपीएलकै अर्को खेलमा आज चेन्नई सुपर किंग्स सनराइजर्स हैदराबाद खेल्दैछन्। चेन्नईमा केही बेरमा शुरू हुने खेलमा घरेलु टोलीले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
लक्ष्मण कार्की। विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता।
धेरै भनेको हरियो साग हो, नभएको खण्डमा अनि केराउ, काउली, टमाटर।
व्यावसायिक कृषिको प्रवर्धनमा सहजता रिपोर्टसँगै साप्ताहिक श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
सानानी, हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको घरमा आमाले झण्डै मार्नु भएन।
क्यान मार्ने हो र फेरि? सरसफाई हुन्छ, घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ र।
के रे यो साइलोको बुद्धि के भएको हो? वनमा आगो लगाएपछि चराचुरुङ्गी, जनावर, साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइ के ठुलियामा, पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गला गएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भरम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परि जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अछामको बानीगढ़ी जयगढ़ नगरपालिकामा तरकारी खेतीतर्फ किसानको आकर्षण बढ़ेको छ। गाउँपालिका र विभिन्न संस्थाले तालिम दिएपछि तरकारी खेतीतर्फ किसानको आकर्षण बढ़ेको हो। अझ गाउँपालिकाले विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई जोड़ दिने नीति लिएपछि किसानलाई सजिलो भएको छ।
सामुदायिक विद्यालयहरूमा दिउँसोको खाजाका लागि पहिलो प्राथमिकतामा राखिएसँगै स्थानीय कृषि उपज सहकारीले किन्न थालेका छन्। यी उत्पादन सहकारीबाटै विद्यालयले खरिद गरेर लैजान्छन्। उत्पादन बिक्न थालेसँगै खेतीमा आकर्षण बढ्दै गएको बानीगढी जयगढ तीन बद्दादेवी बेलपाटाकी नरपता ठकुल्ला बताउनुहुन्छ।
स्कुललाई मात्रै 11,550 रुपियाँको एकचोटि लिएछौँ, त्यसपछि दोस्रो भनेको लगभग 12,000 जतिको भएको छ। साग सिजनमा सबैका भएका कारणले बेसी सिजनमा पनि अब जसले उपलब्ध हुन्छ जोसँग छ त्यसले पठाइदिनु होला भनेर पठाएको छ।
सामुदायिक विद्यालयमा 5 कक्षासम्मका विद्यार्थीहरूलाई पोषणयुक्त खाजा खुवाउने गरिन्छ, जसका कारण सागपात, टमाटर लगायतका तरकारी र फलफूलको खपत विद्यालयमा हुने गरेको छ। जनालीकोटकी किसान धनकला सोवार:
धेरै भनेको हरियो साग हो, नभएको खण्डमा अनि केराउ, काउली, टमाटर उनीहरूले माग अनुसारको स्कुलको शिक्षक अनुसारको माग अनुसारले सरकारले पूर्ण गराउँछ।
उत्पादन बिक्न थालेसँगै खेतीमा आकर्षण बढे पनि सिँचाइ लगायतको समस्या भने कायमै रहेको किसान बताउँछन्। खास गरी बेमौसमी तरकारी खेतीका लागि पानीको अभाव रहेको उनीहरूको भनाइ छ। सिंचाई व्यवस्थापनका लागि पालिकालाई लामो समयदेखि गुहारी रहेको जनालीकोट सलेनाका किसान रतन साउद बताउनुहुन्छ।
हाम्रो समस्या किसानको लागि आगामी व्यवस्थापनगरी तपाईँले तयार गर्नुपर्ने हो। यही सिजनमा पानीको अभावले गर्दाखेरि हाम्रो पालिकामा 2-3 सिफारिस हालेका छौँ समूह मार्फत, समूह पनि दर्ता गरेका छौँ।
बानीगढी जयगढ गाउँपालिकाले भने कृषिको व्यावसायिक विकासका लागि आवश्यक नीति बनाउने र बजेट व्यवस्था गर्ने बताउँदै आएको छ। कृषि क्षेत्रको समस्या पहिचान गरी यसको समाधानका लागि काम गर्ने गाउँपालिकाकी उपाध्यक्ष बिन्दु रावलको भनाइ छ।
यो वर्ष प्लानिङ गर्दाखेरि कृषिमा आधारित भएर प्लानिङ गर्छौँ, यो वर्ष कम्तीमा पनि कृषिमा हामी लगानी गर्छौँ भन्ने खालको यहाँहरूसँग प्रति भएर जाहेर गर्छु। सरकारले गर्नुपर्ने लगानी अझ खास महिनामा गर्नुपर्ने लगानीका लागि हामी कहीँ कतै चुक्ने छैनौँ।
कृषि उपज गाउँ घरमै बिक्न थालेपछि बानीगढी जयगढका किसानलाई धेरै सजिलो भएको छ। सिंचाई र मलबिउ सहज रूपमा उपलब्ध गराउन पालिकाले सहयोग गरे रोजगारी सिर्जना गरी बढ्दो बसाइसराई नियन्त्रण गर्न सकिने उनीहरू बताउँछन्। धनराज साउद, सीआईएन रेडियो बानीगढी, अछाम।
साझा खबरमा अब हेलो सीआईएन उषा तामाङबाट।
मेरो नाम महेश दिग, बङ्गला चुली एक सुविधाबाट सोनापुर सिमेन्टमा उत्खनन गरेर चाहिँ ढुवानी गरिरहेको अवस्था छ। अनि हाम्रो वडा कार्यालय जाने, स्कुल जाने अनि हस्पिटल जाने बाटो हाम्रो त्यही पर्छ। दायाँ बायाँबाट मान्छे हिँडिरह हुन्छन्, उसले तिरपालमा बाँधेर ओभरलोड हालेर ढुङ्गा खसाल्दै हिँडिरह हुन्छ। यो चाहिँ कसले सुनिदिने हो यसको समस्या समाधान गर्ने हो?
तपाईँको गुनासो हामीले बङ्गलाचुली गाउँपालिका दाङका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई सुनाएका छौँ।
लगातार टिप्परहरू त पछिल्लाएर हिँड्न त भ्याइँदैन होइन। अब यसै छलफल कुराकानीमा जिल्ला प्रशासन, ट्राफिक प्रहरी सबैले लागि चाहिँ गर्नु भएको छ। अब कता मिसिङ हुन्छ पब्लिकले त्यो कुरा भोगेको छ, त्यो पक्कै पनि हो। अब नलागेको नगरेको चाहिँ होइन, गर्दा गर्दै पनि काहीँ मिस्टेक भइरहेको छ।
बङ्गलाचुली गाउँपालिका दाङका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको जवाब सुनेपछि हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक किरण प्रकाश मल्ललाई सम्पर्क गरेका छौं।
ढाला बराबरै बोक्छौ भनेर उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यदि त्यस्तो किसिमको चाहिँ गाडीहरूले चाहिँ भन्दा भन्दै पनि गराएको छैन भने उहाँहरूले गाडी नम्बर दिएको हो अथवा यो गाडीले यसो गर्नु भयो भनेर हामीलाई सूचना आयो भने त्यो गाडीलाई हामी ट्राफिक नियम अनुसार कार्यवाही गर्छौँ र पटक पटक गर्यो भने यातायात व्यवस्था कार्यालयमा पठाएर भयो भने त्यसलाई चाहिँ हामी जरिमानाको प्रक्रियामा ल्याइहाल्छौँ। यसको केही डर छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नम्बर पनि छ 98-5-78-35-331। त्यो नम्बर पनि सूचना पाएपछि हामी त्यो गर्छौँ।
पातराशी गाउँपालिका साथ जुम्लाबाट म सतल सिंह रावत। शिक्षक सेवा आयोगद्वारा भएको कार्य सम्पादन मूल्याङ्कन प्रावि तह प्रथम श्रेणीको शिक्षक बढुवा नतिजा अनुसार जुम्ला जिल्लाबाट शैक्षिक सत्र 2079-80 78 अङ्क र 2080-81 94 अङ्क प्राप्त गरी 16 अङ्क फरकमा बढुवा सिफारिस भएको देखिन्छ। एक शैक्षिक सत्रमा यो सम्भव छ कि छैन?
यस विषयमा प्रश्न पारिदिन हामीले शिक्षक सेवा आयोगका सूचना अधिकारी कृष्ण प्रसाद ढुङ्गानालाई अनुरोध गरेका छौं।
अब यहाँलाई यदि त्यस्तो कुरामा चित्त बुझ्दैन भने नतिजा प्रकाशित भएको मितिले 35 दिन भित्रमा पुनरावलोकन गरी पाऊ भनेर यहाँले निवेदन दिनुभयो भने यहाँको फाइल सहित शिक्षक सेवा आयोगमा आउँछ र आयोगको मान्य अध्यक्षज्यूकै अध्यक्षतामा संयोजकत्वमा पुनरावलोकन समिति हुन्छ र त्यो पुनरावलोकन समितिले राम्रोसँग हेर्छ। यदि इलेक्ट्रोनिक भएको रहेछ, बदमासी भएको रहेछ अथवा कुनै किसिमको त्रुटि भएको रहेछ भने सच्चिने मौका मिल्छ।
तपाई जुनसुकै बेला हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी आफ्ना प्रश्न, विचार, गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको काम कहिलेबाट शुरू हुन्छ?
भूकम्पले भत्काएका घरहरू निर्माणको लागि सरकारको योजना के छ?
पुननिर्माणको लागि कार्यविधि आइसकेको छैन। यसको लागि प्रदेश र केन्द्रले हामीलाई निर्देशन गरेको छैन। अहिले पछिल्लो चरणमा
प्रभावित क्षेत्रका नागरिकका प्रश्नमा सरोकारवालाको जवाब विशेष श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
मनोरञ्जन मस्ती अनि धेरै खुसी डिस होम 3000 रिचार्ज गरौ वर्षै भरि मात्र रु 3000 वर्षभरि डिसोम रिचार्ज गर्नुहोस्। नकिब्रामा हप अर्को एक महिनादेखि एक वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस्। यही हो डिसोम मिसन 81 किन कुर्ने 84
डिसोम खुसीको कनेक्सन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ प्रश्नोत्तर श्रृंखला हाम्रो पालो।
नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 163 खण्डमा छौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको पुनर्स्थापनाको लागि अहिले अस्थायी आवास निर्माण अन्तिम चरणमा छ। तर भूकम्प गएको 6 महिना पुग्दा समेत स्थायी आवास निर्माण प्रक्रिया शुरू हुन नसकेको भन्दै रूकुम पश्चिमका भूकम्प प्रभावितहरूले गुनासो गरेका छन्। स्थायी आवास निर्माण प्रक्रिया कहाँ पुग्यो? रूकुम पश्चिमका भूकम्प प्रभावितहरूको गुनासोमा स्थानीय सरकारको जवाब आजको हाम्रो पालोमा। सवालको जवाफ दिँदै त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी।
नमस्कार, मेरो नाम भुवन, त्रिवेणी छ, रुकुम पश्चिम। भूकम्पले भत्काएका घरहरू निर्माणको लागि सरकारको योजना के छ र संघीय सरकारबाट कुनै निर्देशन आएको छ कि छैन?
पछिल्लो निर्देशन केही पनि छैन। योभन्दा अगाडि अस्थायी आवासको लागि निर्देशन आएको थियो, कार्यविधि पनि आएको थियो र हामीले सो अनुसार नै अगाडि बढेका छौँ। दोस्रो पुननिर्माणको लागि कार्यविधि आइसकेको छैन। यसको लागि प्रदेश र केन्द्रले हामीलाई निर्देशन गरेको छैन अहिले पछिल्लो चरणमा। अब अहिले पछिल्लो चरणमा अस्थायी आवासको निर्माण प्रक्रिया करिब करिब टुङ्गिएको छ। यस सन्दर्भमा एउटा कार्यविधि पनि आएको थियो। कार्यविधि अनुसारका भवन अस्थायी आवास निर्माण गर्नको लागि नै पालिकाले तागेदा गरेको थियो र त्यो अनुसार नै अब आवासहरू बनेका छन्। पहिलो किस्ताको रकम हाम्रो 228 जनाको आउन बाँकी छ, फारम भरेकोहरू अरू केही फारमहरू आउँदै पनि छन् र अरू बाँकीले पहिलो किस्ताको रकम पाइसक्नु भएको छ। पहिलो किस्ताको रकम पाएका नागरिकहरूले अस्थायी आवासहरू निर्माण गर्नुभएको छ, उहाँहरूलाई वडा कार्यालय मार्फत र प्राविधिक मार्फत हामीले कार्यविधि अनुसारको अस्थायी आवास बनाउन निर्देशन दिएका थियौँ र सबै ठाउँमा त्यसरी नै बनेका छन्। अब अनुगमन हुँदैछ, अनुगमनपछि दोस्रो किस्ताको लागि त्यसलाई फारमहरू सङ्कलन गर्ने र फोटाहरू सङ्कलन गर्ने कामहरू अगाडि बढिरहेको छ। त्यो अनुसार नै बनाउनु भएको छ, उहाँहरू त्यस आवासमा बस्ने नै हो र अर्को पक्की आवासको लागि वा कार्यविधि आइपुगेको छैन। कार्यविधि आइसकेपछि हामीले त्यसलाई त्यही कार्यविधि अनुसार नै अब कार्यान्वयन गराउनेछौँ र यसको लागि हामीले एउटा नक्सापास मापदण्ड पनि लागू गर्न सोचिरहेका छौँ। अहिलेसम्म नक्सापास मापदण्ड सुरु भएको छैन।
नमस्कार, मेरो नाम संगीता त्रिवेणी 5 रुकुम पश्चिम। अस्थायी आवास निर्माण गर्न सरकारी नियम मापदण्ड के कस्ता छन्, भवनका कोडहरू पनि हुन्छन् भने छ र कोड भए कसरी पालना गर्न सकिन्छ?
अब हामीले सुने अनुसार र बुझे अनुसार प्राविधिकहरूसँग पनि छलफल भयो, पटक पटक अन्तर्क्रियाहरू भए, हामीले पनि केही तालिमहरू लियौँ। त्यहाँबाट बुझ्दाखेरि हामीले स्थानीय साधन स्रोत प्रयोग गरेर पनि भूकम्प प्रतिरोधी भवनहरू बन्न सक्दो रहेछन्, स्थानीय ढुङ्गा माटोको भवनहरू पनि पक्की हुँदो रहेछन्। धेरै ठाउँमा हामीले हेऱ्यौँ कि अब ढुङ्गा माटोबाट बनेका भवन पनि अब 200-300 वर्ष टिकेका पनि अब प्राविधिकहरूले हामीलाई देखाउनु भयो। त्यस कारणले गर्दाखेरि अब हामीले स्थानीय रूपमा उपलब्ध हुने ढुङ्गा काठ माटोको प्रयोग गरेर पनि अब अलिक पक्की खालका भवनहरू बनाउन सकिँदो रहेछ। त्यो अनुसारको तालिम पनि अब मिस्त्रीहरूलाई हुन्छ र उहाँहरूले त्यही अनुसारको तलब बनाउनुहुन्छ। अब एउटा नक्सा पास गराएर मात्रै, एउटा मापदण्ड लागू गरेर मात्रै नागरिकहरूले घर बनाउनु हुनेछ, जथाभावी बनाउँदाखेरि मानवीय क्षति हुने, आफैलाई क्षति हुने भएको हुनाले एउटा खालको मापदण्ड, सरकारी मापदण्डलाई फलो गर्नको लागि म अनुरोध गर्न चाहन्छु। त्यो कोडको सन्दर्भमा त अब नयाँ कार्यविधिमा आउला, अब पुननिर्माणको कार्यविधिमा त्यो आउँछ, त्यसमा प्रष्ट कार्यविधि अनुसार नै जान्छ।
नमस्कार, मेरो नाम जेनिसा त्रिवेणी 2 रुकुम पश्चिम। घर निर्माणका लागि सरकारले दक्ष मिस्त्रीहरू खटाएको छ कि छैन, छ भने कसरी सेवा लिन सकिन्छ होला?
अब हाम्रो प्रदेश प्रतिष्ठानले पनि एक खालको डकर्मीहरूको तालिम गराउने भनेर हामीलाई 12 डकर्मीहरू छनौट गर्ने सल्लाह दिएको थियो। हामीले त्यो सम्झौता गरेर आएका थियौँ र त्यो छिटै नै डकर्मीहरूको तालिम हुन्छ, 20 दिने तालिम हुन्छ र त्योबाट एउटा नमुना घर बनाएर त्यसमा त्यहीलाई हेरेर अरू घरहरू बनाउने गरी हामीले त्यो प्लानिङ गरेका छौँ। त्यसको लागि हामीले अधिकतम रूपमा स्थानीय साधन स्रोतको प्रयोग गर्ने, जस्तो ढुङ्गा, गिट्टी बालुवा, त्यसपछि अब स्थानीय रूपमा प्राप्त हुने काठहरू, बाँसहरूको प्रयोग गरेर बनाउने गरी हामीले प्लानिङ गरेका छौँ र त्यो अनुसार नै हाम्रा अस्थायी आवासहरू बन्छन्। त्यसको लागि हामीले प्रत्येक वडाको प्रतिनिधित्व हुने गरी छनौट गर्छौँ र प्रत्येक वडामा उहाँहरूले त्यहाँ अरू मिस्त्रीहरूलाई सिकाउनुहुन्छ, त्यहाँ तालिम दिनुहुन्छ, आफूले सिकेको ज्ञान सिप अरूलाई पनि हस्तान्तरण गर्नुहुन्छ। त्यसको प्रविधिको बारेमा टोल बस्तीहरूमा जानकारी लिने गरी उहाँहरूलाई खटाइन्छ दिने गरी।
जाजरकोटको भूकम्प र यसबाट प्रभावित बाल बालिकाहरूले भोग्नु परेका समस्या, गुनासो, प्रश्न वा जिज्ञासा भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
इलाम र बझाङमा भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ। दुवै ठाउँमा एमाले उम्मेद्वारले अग्रता लिएका छन्। राष्ट्रपतिले लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा कमी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ। पूर्णरूपमा विद्युतीकरण गर्ने आधार तयार भएको सरकारले दावी गरेको छ। चीन सरकारले नेपालीसँग भिसा शुल्क नलिने भएको छ। जापान जाने दक्ष कामदारको संख्या बढ्दै गएको छ र वेस्ट इन्डिज ए सँगको दोस्रो टी20 क्रिकेटमा नेपाल पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 17 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।